नमस्कार। कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र सुलोचना बज्राचार्यसँगै कार्यक्रम सञ्चालक म हरिगिरी हार्दिक स्वागत गर्दछौँ। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार बिहान 8:15 रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान्ड 98.100 र 103 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको कार्यक्रममा हामीले राष्ट्रिय आर्थिक गणना के हो र यसका लागि तथ्याङ्क संकलन कसरी गरिँदैछ, यस आर्थिक गणनाले हाम्रो सुशासन र समृद्धिमा खेल्न सक्ने भूमिका बारे चर्चा गर्दैछौँ। राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको आर्थिक विकासको मानक रोजगार तथा मानव जनशक्ति भौतिक वस्तु तथा उत्पादन र व्यावसायिक प्रतिष्ठान एवं आर्थिक सूचकको अवस्थाका बारे विश्वसनीय एवं आधिकारिक लगत संकलनका लागि राष्ट्रिय जनगणना, राष्ट्रिय कृषि गणना तथा राष्ट्रिय आर्थिक गणना गर्ने गर्दछ। यो कार्य आफैमा जटिल हुँदाहुँदै पनि विकासको मेरुदण्डको रूपमा रहेको तथ्याङ्क संकलनलाई प्रभावकारी बनाउन विभिन्न प्रविधिको उपयोग गरी यो राष्ट्रिय आर्थिक गणनालाई सम्पन्न पनि गरिँदैछ। र मापनका लागि आर्थिक गणना यो नारा सहित अहिले राष्ट्रिय गणनाको कार्य तीव्र गतिका साथ हुँदैछ। यही वैशाख 2 गतेदेखि आर्थिक गणनाको तथ्याङ्क संकलन शुरू भई आगामी असार 7 गते सम्पन्न हुने राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी सार्वजनिक संस्थाहरूको संख्या, यसको प्रकार, त्यस्तै लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाह सम्बन्धी विवरण यस आर्थिक गणनामा संकलन गरिन्छ। यस गणनाको आधारमा देशको कुल गृहस्थ उत्पादन अर्थात् जीडीपी का अनुमानहरू सुदृढीकरण गर्ने, त्यस्तै गरी सरकारले तय गर्ने नीति निर्माण र योजना तर्जुमा गर्न यस आर्थिक गणनाले तथ्याङ्क संकलनबाट महत्वपूर्ण हिस्सा ओगट्ने देखिन्छ। नेपालको विकास र समृद्धिमा यो किसिमको आर्थिक गणनाले के कस्तो भूमिका खेल्नेछ र राष्ट्रिय आर्थिक गणना देशभरि के कसरी विवरण संकलन गरी यसलाई सम्पन्न गरिँदैछ, साथै यसको उद्देश्य बारे कुरा गर्न अहिले हामीसँग राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डिराज मिछाने कुराकानीमा हुनुहुन्छ। सबैभन्दा पहिले त यहाँलाई यो कार्यक्रममा स्वागत गर्दछु।
हजुर, धन्यवाद।
राष्ट्रिय आर्थिक गणना यही वैशाख 2 गतेदेखि असार 7 गतेसम्म यसको तथ्याङ्क संकलन गर्ने कार्य गरिँदैछ, होइन? अहिले हामी यो कुराकानीको चरणमा पनि तथ्याङ्क संकलन भइरहेका होला, होइन? यसको मूल उद्देश्य के होला सर?
यो राष्ट्रिय आर्थिक गणना एउटा निकै महत्त्वपूर्ण,
हजुर,
यो व्यापार व्यवसायहरू हामीलाई प्रतिष्ठान भन्छौँ हाम्रो तथ्याङ्क भाषामा,
हजुर,
संघ संस्थाहरू जसले आर्थिक क्रियाकलापहरू गर्नुहुन्छ, वस्तु तथा सेवाहरू उत्पादन गर्नुहुन्छ अर्थात् बिक्री पनि गर्नुहुन्छ, त्यस्तो खालका आर्थिक एकाइहरूको चाहिँ गणना हो यो। हामीले राष्ट्रिय तथ्याङ्कले राष्ट्रिय जनगणना पनि गर्छ। राष्ट्रिय जनगणनामा चाहिँ प्रत्येक घरहरूमा रहेका व्यक्तिहरू गणना गर्छौँ। यसमा चाहिँ प्रत्येक ठाउँमा गएर व्यापार व्यवसाय भएका प्रतिष्ठानहरू, व्यवसायहरू, शाखा कार्यालय, होइन, प्रमुख कार्यालयहरू, संस्थाहरू, स्कुलहरू, त्यस्तै गरेर कलेजमा पनि जान्छौँ हामी, त्यस्तै हस्पिटलमा पनि जान्छौँ, हुलाकमा जान्छौँ, अनि संस्थानहरूमा पनि जान्छौँ जसले सेवाहरू, वस्तुहरू उत्पादन गर्छन् र बिक्री वितरण गर्छन्। त्यस्ता खालका आर्थिक एकाइ गर्ने, क्रियाकलाप गर्ने एकाइहरूमा चाहिँ हामी जान्छौँ। त्यो जानुको कारण चाहिँ के हो भने यसबाट हामीले जुन अर्थतन्त्रको आकार कस्तो छ त भनेर हेर्नलाई पनि हो। राष्ट्रिय आर्थिक गणनाको नारा चाहिँ अर्थतन्त्र मापनको लागि आर्थिक गणना भनेका छौँ,
भनेपछि
अर्थतन्त्र मापन भनेको चाहिँ नेपालको अर्थतन्त्रको साइज, आकार कत्रो छ त भनेरलाई हेर्नको लागि आधारभूत तथ्याङ्कको रूपमा लिन्छौँ यसलाई। जस्तो अहिले हाम्रो नेपालको अर्थतन्त्रको आकार 66 खर्ब भनेर सार्वजनिक गरेका छौँ। त्यो भर्खरै सार्वजनिक भएको जो 66 खर्ब छ, त्यो 66 खर्ब जिडिपी चाहिँ कुल गृहस्थ उत्पादन मापन गर्नको लागि पुग्यो कि पुगेन त, कुन अवस्थामा छौँ हामी हेर्नको लागि, राज्यले आर्थिक गतिविधिहरू सही तरिकाले सञ्चालन भएका छन् कि छैनन्, आर्थिक गतिविधिमा काहीँ समस्याहरू छन् कि सञ्चालन गर्नको लागि, त्यसले चाहिँ अर्थतन्त्रलाई टेवा पुर्याउने निकायहरूमा काहीँ उद्योग कल कारखानाहरूलाई चाहिँ समस्या परेका छन् कि, सबै कुराहरू हेरेर अर्थतन्त्र मापनको लागि यो प्रयोग गरिन्छ। यो तथ्याङ्कले एउटा महत्त्वपूर्ण आधारको रूपमा लिन्छौँ यसलाई। अब यसले अरू चाहिँ राज्यले बनाउने नीति योजना, जस्तै अहिले हामीले अर्थतन्त्रको जुन मापन भनिरहेको छौँ, यसले चाहिँ व्यापार व्यवसायको तथ्याङ्क लिन्छौँ हामीले। व्यापार व्यवसायको लगानीको कुराहरू पनि मापन यसले हेर्छ, कस्तो किसिमको वैदेशिक लगानी छ कि, स्वरोजगारीको सिर्जना कुरा, स्वर लगानीका कुराहरू पनि हुन्छन्। यी सबै कुराहरू हेरिसकेपछि राज्यले नीति योजना बनाएर कस्ता कस्ता उद्योग कल कारखाना व्यवसायहरूलाई चाहिँ हामीले सरकारले सहयोग पनि गर्नुपर्ने हुनसक्छ र नीतिहरू पनि व्यापारमुखी, व्यवसायमुखी, उद्योगमुखी हुनको लागि पनि यो तथ्याङ्क निकै आवश्यक पर्छ,
होइन?
तेस्रो चाहिँ यसले हामीले नेपालभरि गरिरहेका व्यापार व्यवसाय संस्थाहरू प्रतिष्ठानहरू सबै विषयको सूची तयार हुन्छ, एकदम नेपालभरिको सूची तयार हुन्छ। जस्तै 2075 सालमा 9,23,000 जस्तो यो सूची थियो हामीसँग, हामीले यो त्यतिखेर भनेका थियौँ 32,00,000 मानिसहरू चाहिँ गैर सरकारी क्षेत्रमा जस्तै यो प्रतिष्ठानहरूमा व्यापार व्यवसायहरूमा चाहिँ संलग्न थिए 32,00,000 मान्छेहरू। भनेपछि एउटा ठुलो रोजगारी सिर्जना गर्ने क्षेत्र पनि हो, राज्यको अङ्गहरू भन्दा यो क्षेत्रले ठुलो रोजगारी सिर्जना पनि गरेको हुन्छ र अर्थतन्त्रमा ठुलो सहयोग पनि गरेको हुन्छ। त्यो सूची पनि तयार हुन्छ, रोजगारीको क्षेत्रहरू पनि तयार हुन्छ, कति रोजगारी सिर्जना भएको छ भन्ने कुरो पनि तयार हुन्छ यसले। त्यसले गर्दा अब हुने सर्वेहरू गर्न पनि यसले सहयोग गर्छ। मुख्य आधारै भनेको चाहिँ राष्ट्रको कुल अर्थतन्त्रलाई कस्तो अवस्थामा छ भनेर एउटा ब्यारोमिटरको रूपमा नाप्नको लागि सहयोग गर्ने तथ्याङ्क प्राप्त हुन्छ।
हजुर, अनि यसैमा मैले फेरि जस्तो यहाँले भन्दै गर्नुभएको थियो होइन, कतिपय तथ्याङ्क सङ्कलन गर्ने क्रममा पनि त्यसको सही हामीले आकलन गर्न सक्ने आधारहरू पनि हामीले तयार गरेका छौँ होला प्रविधिको माध्यमबाट, अर्थात् त्यसलाई एउटा तालिम प्राप्त गणकहरूको माध्यमबाट पनि होइन, सही तथ्याङ्क आउँछ भन्ने कुरामा आशावादी भन्न सकिन्छ।
प्रत्येक दिन अपडेट हुन्छ, हामीसँग करिब दिनको 25,000-30,000 जना फर्महरूले चाहिँ व्यापार व्यवसायले हाम्रो फर्महरू भरिदिनु भएको छ। अब यो फर्म भर्ने विषयमा चुनौती नै छ, दुईवटा तिनवटा चुनौतीहरू छन्। एउटा चुनौती भनेको चाहिँ हाम्रा हरेक गणकहरूले चाहिँ हामीसँग 4,000 गणकहरू परिचालित छन् अहिले
देशैभरि।
त्यो 4,000 गणक सुपरभाइजरहरूले चाहिँ हरेक प्रतिष्ठानमै जानुपर्छ, भौतिक रूपमै जानुपर्छ, भौतिक रूपमा गएर लिनुपर्छ। अब हाम्रो चुनौती कहाँ रह्यो भन्दाखेरि चाहिँ कतिपय व्यापार व्यवसायहरू चाहिँ दर्ता भएर अर्थात् दर्ता नभइकन सञ्चालन भएका छन् होइन, ती भएका पनि कति चाहिँ बोर्डहरू साइन बोर्डहरू राखिएको छैन होइन, घरहरूमा चलाएको छ, कति त झोलामा राखेर भनौँ न छाप बोकेर हिँड्ने कन्सल्टेन्सी फर्महरू पनि हुन्छन्। त्यसले गर्दा यो नदेखिने खालका व्यापार व्यवसायहरू एउटा खोज्नुपर्ने छ त्यो अवस्था। हाम्रा गणकहरूलाई चाहिँ प्रत्येक घर घरमा गएर व्यापार व्यवसाय कुनै किसिमको गरेको छन् कि छैन भनेर सोधेर त्यो पहिचान गर्नुपर्ने एउटा अवस्था छ भने, अर्को चाहिँ अब राज्यको कुनै पनि संयन्त्रमा दर्ता भएर सञ्चालन भएका निकायहरू खोज्न त कठिन हुन्छ, हामीलाई कठिन हुन्छ। त्यो खोज्नलाई सजिलो बनाउनको लागि हामीले के गरिरहेका छौँ भने नगरपालिकामा त्यस्तै गरेर उद्योग वाणिज्य महासङ्घसँग परिसङ्घसँग विभिन्न कमोडिटी एसोसिएसन भन्छ कि त्यस्ता खालका सङ्घ संस्थाहरू हुन्छन् नि, जस्तै अब हजमको एउटा आफ्नै सङ्घ छ, होटल रेस्टुरेन्टको आफ्नै सङ्घ छ, लजको आफ्नै सङ्घ हुन्छ होइन, अनि खुद्रा व्यापारको आफ्नै सङ्घ छ, निर्माण व्यवसायको आफ्नै सङ्घ छ, अनि सुन चाँदी व्यापार व्यवसायको आफ्नै सङ्घ छ। यी सबै सङ्घहरू गरेर करिब 400 सङ्घहरू छन् नेपालमा, सङ्घ र महासङ्घ गरेर यी सबै 400 सङ्घ र महासङ्घबाट पनि हामी सूची प्राप्त गर्छौँ, फोन नम्बर प्राप्त गर्छौँ, अनि उनीहरूको सम्पर्क एड्रेस प्राप्त गरेर हामीले गणना सङ्कलन भयो कि भएनन् त्यसलाई भ्यालिडेट पनि गर्छौँ, रुजु पनि गर्छौँ, रुजु गरेर सङ्कलन भएको छ भने उनीहरूलाई फोन गरेर उनीहरूसँग सम्पर्कमा लिएर हामीले गर्छौँ। जस्तै अहिले हामीले आन्तरिक राजस्व कार्यालयहरूबाट पनि प्यान नम्बर सहितको विवरणहरू प्राप्त गर्ने गरिरहेका छौँ र त्यो प्राप्त भइसक्यो भने हामीलाई के सजिलो हुन्छ भने कतिपय नदेखेका व्यापार व्यवसायहरूलाई पनि हामी सङ्कलनमा हाम्रो समावेश गर्न सक्छौँ। यो एउटा केही हामीलाई काम गर्न चुनौती छ त्यो विषयमा, तर त्यो चुनौतीलाई पनि हामीले चाहिँ सहजै रूपमा अगाडि बढाइरहेका छौँ।
जस्तो बोर्ड नभएका र दर्ता पनि नभएकालाई चाहिँ अलिकति आफ्नो व्यापार व्यवसायतिर खुलेर चाहिँ जवाब दिन तथ्याङ्क प्रवाह गर्नको लागि अलिकति गाह्रो पनि हुन्छ होला के?
एकदम सही। अहिले कस्तो भइरहेको छ भने केही स्थानीय तहहरूले यही बिचमा या हाम्रो आर्थिक गणना भइरहेको अवस्थामा केही स्थानीय तहहरूले चाहिँ व्यापार व्यवसायलाई तिमीले दर्ता गरेर नगरपालिकामा भनेर पसल पसलमा गएर चाहिँ भनिरहेको अवस्था पनि जगाको अवस्था। अब उनीहरूलाई कस्तो भयो भने यता राष्ट्रिय तथ्याङ्कले तथ्याङ्क लिन आइरहेको छ, उतातिर नगरपालिका गाउँपालिकाहरू चाहिँ मेरो नगरपालिकामा दर्ता गरिदेऊ भनेर दबाब दिइरहेको छन्। उनीहरूलाई सङ्ख्याको दृष्टिकोणले हेर्ने भए त्यो सङ्ख्या लाग्यो, किनभने एकैचोटि सरकार किन आयो, सरकार पनि अहिले एक्टिभ भएर अगाडि बढेको छ, द्रुत गतिमा छ, भनेपछि के भइरहेछ यो भनेर उनीहरूलाई सरप्राइज भएको जस्तो चाहिँ हामीले महसुस गरेका छौँ। त्यसलाई सामान्यकरण गर्नुपर्ने अवस्था के छ भने हामीले सबैलाई यो भनिरहेका छौँ कि माननीय अर्थमन्त्रीज्यूले पनि एउटा सन्देश जारी गर्नुभएको छ टेलिभिजनबाट, हाम्रो तथ्याङ्क 2079 कुनै पनि तथ्याङ्क राष्ट्रिय तथ्याङ्कले प्राप्त गरेको तथ्याङ्क गोप्यता भङ्ग गरिने छैन र तथ्याङ्क ऐनअनुसार गोप्य राखिनेछ। कुनै पनि कर प्रयोजनको लागि, कुनै दर्ता प्रयोजनको लागि, केही प्रयोजनको लागि पनि अर्थात् अदालतमा पनि यसको डेटा चाहिँ प्रयोग गरिँदैन, यसको सुनिश्चित हुन्छ भन्ने किसिमको सन्देश पनि दिएका छौँ हामीले। र त्यही किसिमले हाम्रा उद्योग महासङ्घहरू, उद्योग परिसङ्घहरू, त्यस्तै गरेर निर्माण व्यवसाय सङ्घ, साना घरेलु महासङ्घ, यी सबै किसिमका सङ्गठन महासङ्घहरूसँग हामी अन्तर्क्रिया छलफल गरेर उनीहरूलाई विश्वासमा लिएर अगाडि बढिरहेको अवस्था छ र हामीले चाहिँ अहिले नेपाल उद्योग परिसङ्घसँग सम्झौता पनि गरेका छौँ राष्ट्रिय आर्थिक गणनामा सहयोग गर्ने र 5 चाहिँ आर्थिक गणनाका तथ्याङ्कहरू प्रयोग गर्ने, आर्थिक तथ्याङ्कको बारेमा चाहिँ लिटरेट गराउने हाम्रा सदस्यहरूलाई र पत्रकारहरूलाई पनि लिटरेट गराउनु पर्छ भनेर उहाँले एउटा सम्झौता पनि गर्नुभएको छ। त्यस्तै गरेर ब्याङ्कर एसोसिएसनले पनि यो किसिमको कार्यहरू गरिरहेको छ। सबैलाई कन्भिन्स गरेका छौँ र ऐन अनुसार हामी अगाडि बढेका छौँ र ऐनले दिएको अधिकार प्रयोग गरेर कसैको पनि
गोपनीयताको हिसाबले पनि राख्नुपर्ने
100% गोपनीय। हामीले एउटा व्यापार व्यवसायको विवरण हामीले अर्थात् व्यक्तिको विवरण बाहिर ल्याइदिउँ भने भोलि त तथ्याङ्क प्रति त विश्वास त गुम्छ, भोलि उहाँले पछि डेटा त सही दिनुहुन्न, अर्थात् दिनै दिनुहुन्न होइन। त्यसले गर्दा हाम्रो अहिलेसम्म 65 वर्षको इतिहास राष्ट्रिय तथ्याङ्क कार्यालयको, हामीले कुनै पनि व्यक्तिको व्यक्तिगत विवरण कसैले माग्दा पनि कसैले माग्दाखेरि पनि हामी दिँदैनौँ, र हाम्रा सबै व्यक्तिको पहिचान खुल्ने कुराहरू सबै हटाइसकेका हुन्छौँ, हामीले हटाएर राख्छौँ। त्यसले गर्दा कुनै पनि दुविधाहरू हुँदैन र यसले गर्दा कुनै कानुनी प्रशासनिक झन्झट केही पनि हुँदैन भन्ने कुरामा हामीले चाहिँ विश्वस्त दिलाउँछौँ र दिलाइ पनि रहेका
छौँ। हजुर, यो जस्तो आर्थिक गणना गर्दाखेरि प्रत्येक वर्ष गर्न त यो जटिल पनि छ फेरि होइन, यसलाई कति वर्षको अन्तरालमा हामीले गर्ने गरिन्छ? 2075 सालमा गरियो,
2075 सालमा गरियो, हामीले 80-81 गर्नुपर्ने, अलिकति एक वर्ष डेढ वर्ष ढिलो भएर हामीले अहिले 82 विभिन्न चार कोभिडको कारणले अथवा विभिन्न कारणले गर्दा केही एक डेढ वर्ष पछाडि धकिलिया छ। हरेक 5 वर्षमा गर्नुपर्छ र यसले चाहिँ हरेक 5 वर्षमा गर्दा हाम्रो अर्थतन्त्रमा नयाँ नयाँ किसिमका गतिविधिहरू सञ्चालन भइरहेका हुन्छन्, केही बन्द भएर जान्छन्, हराएर जान्छन्, केही चाहिँ नयाँ आइरहेका हुन्छन्। त्यसले गर्दा नयाँ आएका गतिविधिलाई पुराना गतिविधिलाई हटाउने, जस्तै अहिले हाम्रो भनौँ न अब धेरै कुराहरू चाहिँ हराएर पनि गइसकेका छ, कतिपय कुराहरू अब त्यो कारणले गर्दा पुरानो फोन त हराइसक्यो, मोबाइलले विस्थापित गरिसक्यो
होइन।
अहिले डिजिटल डिजिटलको युग आएको छ, होइन इन्टरनेटका कुराहरू आएका छन्, अहिले युट्युब भिडियोहरू यस्ता कुराहरू धेरै आए
होइन,
आइटी इन्फर्मेसन सिस्टमहरू धेरै आएका छन्,
त्यहाँबाट हामीले इन्फर्मेसन
नयाँ किसिमका इन्फर्मेसन नयाँ किसिमका उद्योग प्रतिष्ठानहरूलाई हामीले अर्थतन्त्रमा समावेश गर्नु पर्यो र हाम्रो अब अर्थतन्त्रमा हराएर गएका निकायहरूलाई हटाउँदै जानु पर्यो
होइन।
त्यसले गर्दा अर्थतन्त्र गतिशील चलामेन छ कि छैन, अब अवस्था के हुन्छ त हाम्रो 10 वर्षमा, अब 5 वर्षमा हामी कहाँ पुग्छौँ त भन्नुको लागि त यो नियमित रूपमा हामीले गर्नुपर्छ र राज्यलाई अर्थ मन्त्रालय सरकारलाई हामीले हरेक बजेट भाषणको लागि योजनाहरू बनाउनको लागि आवश्यक पर्छ, हरेक योजना बनाउनका यो तथ्याङ्कहरू दिनुपर्छ हामीले। त्यसले गर्दा अहिले हामीले जुन अघि 66 खर्बको कुरा गर्यौँ, यो 66 खर्ब छ र अहिले हाम्रो कुल ग्राहक उत्पादनको वृद्धि दर पनि 3.85 भनेर हामीले आज सार्वजनिक गरेका छौँ
होइन।
त्यो सार्वजनिक अनुसार हेर्दा हाम्रो अर्थतन्त्र कता गएको छ भनेर अहिले हामी सजिलै भन्न सक्छौँ। राज्यले पनि अब बजेट ल्याउँदा त्यो आधारमा 66 खर्बकोलाई आधार मानेर हाम्रा प्रदेशहरूमा अधिक बजेटहरू विनियोजन गर्ने, स्थानीय सरकारलाई बजेटहरू विनियोजन गर्ने कुराहरू, अर्थतन्त्रको कुन क्षेत्रमा हामीले सरकारले सहयोग गर्नुपर्छ त्यो क्षेत्रमा लगानी सिर्जना गर्ने कुराहरू यो गर्नलाई सजिलो हुन्छ।
हजुर, अनि कस्तो किसिमको प्रविधिबाट हामीले तथ्याङ्क सङ्कलन गरिँदैछ र जुन चाहिँ वैज्ञानिक बन्न सकोस्?
हजुर, अहिले हामीले गर्नुपर्ने चाहिँ हामीले पूर्ण रूपमा डिजिटलै हो अहिलेको युगमा गर्नुपर्ने, तथापि हाम्रो देश परिवेश भूगोल र हाम्रो इन्टरनेटको एक्सेस नभएको कारणले गर्दा सबै ठाउँमा इन्टरनेट पहुँच छैन, त्यसले गर्दा हामीले कागजी प्रश्नावली नै प्रयोग गरेका छौँ। तथापि केही ठुला उद्योग प्रतिष्ठानहरूले अर्थात् हाम्रा व्यापार व्यवसाय गर्ने संस्थाहरूले उनीहरूले चाहिँ हामी ई सेन्सेसमा भाग लिन्छौँ भन्नुभयो भने हामीले ई सेन्सेसको पनि व्यवस्था मिलाएका छौँ। उहाँहरूलाई हाम्रा गणकहरूले पासवर्ड र युजर नेम दिनुहुन्छ अनि त्यसमा चाहिँ आफै स्वयं नै हाम्रा विवरणहरू भरिदिएर हामीलाई इन्टरनेट माध्यमबाट हामीलाई केन्द्रमा पठाइदिन सक्नुहुन्छ। त्यो चाहिँ हामीले ड्यासबोर्ड राखेका छौँ, दैनिक कतिले यसा ई सेन्सेसमा भाग लिइराख्नु भएको छ, कतिले कागजीमा भाग लिइराख्नु भएको छ, भनेर करिब करिब अहिले 6,000 जस्तो व्यापार व्यवसाय प्रतिष्ठानहरूले ई सेन्सेसमा भाग लिनु भएको छ, डिजिटली भाग लिनु भएको छ।
2075 सालमा हामीले आर्थिक गणना गरिरहँदा र अहिले हामीले आर्थिक गणनाको यो चरणमा प्रवेश गरेर गणना अर्थात् तथ्याङ्क लिइरहँदाखेरिको अवस्थामा होइन, र त्यति बेला गरेको गणना र अहिले गरेको गणनालाई चाहिँ केही फरक पनि गरेका छौँ हामीले?
अलिकति फरक छ, थोरै प्रक्रिया त धेरै कुरामा प्रक्रियागत हिसाबले त हामीले धेरै परिवर्तन गरेका छौँ। हामीले अहिले प्रक्रियागत रूपमा भन्नुपर्दा योभन्दा अगाडिको सेन्सेसमा चाहिँ कम्प्लिटली घर घरमा अर्थात् व्यापार व्यवसायमा प्रतिष्ठानमा जाने गरेका थियौँ, ई सेन्सेस पनि गरेका थियौँ, त्यति धेरैले भाग लिनु भएको थिएन, 5,000 मात्रै भाग लिनु भएको थियो। अहिले चाहिँ त्यसलाई अलिक व्यापकता दिएका छौँ र उद्योग प्रतिष्ठानहरूलाई चाहिँ बोलाएर छलफल गर्ने, एमयु गर्ने छैन, सम्झौताहरू गर्ने, सबै कम्युनिटी एसोसिएसनसँग छलफल गर्ने र सहकार्यमा काम गर्ने, हाम्रो मात्रै यो गणना होइन, किनभने अर्थतन्त्रको मापन गरेर देशका
होइन,
हामीले विदेशी विश्व समुदायले पनि हामीलाई चिन्ने भनेको त यही अर्थतन्त्र कति छ, यो देशको समृद्ध छ कि छैन, पर क्यापिटा इन्कम कति छ भनेर त हेर्ने हो नि, हामी समृद्धि छ कि छैन भन्ने कुरो हेर्नलाई। त्यसले गर्दा हामीले अहिले चाहिँ सबै निजी क्षेत्रहरू सरकारी क्षेत्र सबैसँग सहकार्य गरेका छौँ र अहिले हामीले प्रश्नहरूमा पनि केही परिमार्जन अलिकति सहजीकरण, कतिपय अर्थतन्त्रको डेटाहरू तथ्याङ्क सम्बन्धी आमदानी र खर्चको विवरण लिन कठिन पनि हुन्छ, वा ट्याक्स लागिहाल्छ कि करले हामीलाई अप्ठ्यारो पार्छ कि भन्ने जुन त्रास छ नि, त्यसले गर्दा पनि अलिकति समस्या डेटा दिन समस्या हुन्छ भन्ने हिसाबले अलिकति सहजीकरण गरेका छौँ। गणना भएको कारणले गर्दा एकपुष्ट विभिन्न शीर्षकहरूमा चाहिँ गरेको आमदानी, उत्पादनहरूमा गरेको खर्च होइन, उनीहरूले तलब ज्यालामा गरेको खर्च, कर्मचारीमा गरेका खर्चको विषयमा एकमुष्ट विवरणहरू माग गरेका छौँ र केही अप्ठ्यारा प्रश्नहरूलाई हटाएर अहिले सहजीकरण चाहिँ गरेका छौँ।
हजुर, जस्तो तथ्याङ्क सङ्कलन गर्ने क्रममा पनि कतिपय व्यावसायिक प्रतिष्ठान, त्यस्तै व्यवसाय होइन रोजगारमा जोडिने व्यक्तिहरू र साथसाथै कर्पोरेट अफिसहरूमा कतिको उत्साह देखिन्छ त?
अहिले हामीले निजी क्षेत्रसँग बसेर जुन अन्तर्क्रियाहरू छलफलहरू गऱ्यौँ, अहिले उहाँहरूसँग एकदमै खुसी व्यक्त गर्नुभएको छ। कतिपय व्यवसायीहरूले त के भन्नुभएको छ भने यो त हामीले गर्ने, जस्तै स्वास्थ्यसँग सम्बन्धित क्षेत्रका सङ्घले के भन्नुभएको छ भने यो त हामीले 10 वर्ष भयो हजुर, यो त हामीलाई गरिदिनु भने 10 वर्षदेखि भइसक्यो, किनभने हाम्रो यो क्षेत्र कति छ, यो सङ्ख्या कति छ हामीलाई अहिलेसम्म थाहा छैन, यसले अर्थतन्त्रमा कति टेवा पुऱ्याएको छ त्यो हामीलाई थाहा छैन, हामीले कति रोजगारी सिर्जना गरेका छौँ त्यो हामीलाई थाहा छैन अहिलेसम्म। त्यसले गर्दा यसले रोजगारी सिर्जना र अर्थतन्त्रमा गरेको टेवा र हाम्रा समस्याहरू यहाँले बोलिदिनु भयो भने भोलि राज्यसँग डायलग गर्न काम लाग्छ, अन्तर्राष्ट्रिय फोरममा बोल्न काम लाग्छ, हामीले राज्यलाई यति योगदान गरेका छौँ हामीलाई पनि राज्यले केही गर्नु पर्यो भन्ने एउटा डेटाबेसमा बसेर बोल्नको लागि ठुलो आधार हुन्छ। त्यसले गर्दा हामी पनि समावेश हुन्छौँ र तथ्याङ्क विश्लेषण गर्ने बेलामा हामीलाई पनि समावेश गर्नुपर्छ, हामी पनि हिस्सा हुन चाहन्छौँ भन्ने उहाँहरूको सन्देश छ एउटा राम्रो। त्यो कारणले गर्दा अहिले निजी क्षेत्रहरू पनि जुन प्रतिष्ठान व्यापार व्यवसाय एनजिओहरूको महासङ्घहरू होइन यी सबै क्षेत्रहरू चाहिँ खुसी नै हुनुहुन्छ, त्यसले गर्दा धेरैले चाहिँ यी सेन्सेसमा भाग लिन्छ पनि भन्नुभएको छ ठुल्ठुला अर्गनाइजेसनहरूले। उहाँहरूले हामीसँग अफिसमै आएर तालिमहरू कसरी यी सेन्सेसमा भाग लिने भनेर उहाँ सिकेर पनि जानुभएको छ, त्यसले गर्दा एउटा उत्साहजनक चाहिँ पैदा भएको छ अहिले।
हजुर, यसैमा उत्पादन रोजगार र लगानीलाई कतिको चित्रण गर्न सक्छ?
हजुर, यसले तिनटै कुराहरूलाई चाहिँ चित्रण गर्ने खालकै भयो, किनभने अर्थतन्त्र मापन गर्नलाई रोजगारीको अवस्था नहेरिकन अर्थतन्त्र मापन गर्न सकिँदैन। राज्यमा कति रोजगारी सिर्जना भयो भनेर एउटा घर परिवारको रोजगारी अवश्य अलगै हुन्छ, एउटा व्यापार व्यवसायबाट रोजगारी सिर्जना हुने अलगै हुन्छ, अर्को सरकारी क्षेत्रबाट पनि रोजगारी सिर्जना भइरहेछ। भनेपछि यो तिनटै क्षेत्रबाट कम्प्लिटमा रोजगारीको पिक्चर आयो भने राज्यले वास्तवमा त्यसपछि सही दिशा लिने हो होइन, त्यो एउटा। अनि लगानीको क्षेत्र पनि हामीले हेरेको छौँ होइन, र उनीहरूले उत्पादन गर्ने सेवा र वस्तुहरूको उत्पादनको खर्चहरू र त्यसबाट आउने आम्दानीहरू कुराहरू पनि मागिएको छ। त्यसले गर्दा चाहिँ जस्तै अहिले हामीले 66 खर्ब भन्यौँ भने 66 खर्बमा एउटा सुन चाँदी व्यवसायीको योगदान कति छ, उनीहरूले सामान खरिद गरेर बिक्री गरेका हुन्छन् होइन, त्यो खरिद गरेर बिक्री गरेको ट्रेड मार्जिन भन्छ त्यसलाई चाहिँ होइन, त्यो ट्रेड मार्जिन चाहिँ हाम्रो भ्यालु एड चाहिँ 66 खर्बमा जोडिएको हुन्छ। फ्याक्ट्रीहरूले उत्पादन गरेको सामान जुन बेच्छन् त्यो बिक्री गरेर उनीहरूले इन्टरमिडिएट कन्जम्सन भन्छन्, उनीहरूले लगानी गरेको खर्चहरू कटाउँछन्, त्यो कटाएको पैसा चाहिँ भ्यालु एड हुन्छ त्यहाँ गएर 66 खर्बमा भनेपछि त्यो अर्थतन्त्रमा सबै जोडिने भयो नि होइन। त्यसले गर्दा चाहिँ लगानी रोजगारीका कुराहरू यी खर्चका कुराहरू सबै कारणले गर्दा चाहिँ नीतिहरू उत्पादनका कुराहरू र कस्तो क्षेत्रमा उत्पादन भइरहेको छ त्यसले कस्तो क्षेत्रको उत्पादन चाहिँ नाफामूलकमा छ, राज्यमा बढी भ्यालुएड कुन चाहिँ उत्पादनले गरेको छ भन्ने कुरो चाहिँ स्पष्ट पिक्चर दिन्छ। यो आएपछि एउटा देशको प्रतिबिम्ब देखाउने यो आर्थिक गणना हो, त्यसले चाहिँ राज्यलाई सही दिशातिर्फ लैजानको लागि सहयोग गर्नेछ।
अनि राष्ट्रको कुल ग्राहक उत्पादनका लागि सुदृढ बनाउनमा पनि यसले जोड दिन्छ होला नि।
हजुर, यो मुख्य कामै
यही हो,
कुल ग्राहक उत्पादनलाई अझ परिमार्जित अझ राम्रो भरपर्दो बनाउनको लागि नै यसले सहयोग गर्छ
है। भनेपछि यसमा गणकहरू जो जो पठाउनु भएको छ नि होइन, जुन चाहिँ फिल्डहरूमा तथ्याङ्क सङ्कलन गर्नको लागि चाहिँ गणकहरूलाई पठाउनु भएको छ, त्यसमा सुपरिवेक्षक टोलीहरू पनि पठाउनु भएको छ होला होइन, गणकहरूको संख्या कति भन्दै हुनुहुन्थ्यो यहाँले?
गणक चाहिँ 39,000 गणकहरू खटिएका छन् अहिले,
सम्पूर्ण तालिम प्राप्त
5 दिनको तालिम हामीले
हजुर
गऱ्यौँ होइन।
हजुर,
सबै जिल्लाहरूमा अहिले 84 अफिस खुलेको छ।
हजुर,
84 अफिस भनेको चाहिँ कस्तो छ भने काठमाडौँमा 5 अफिस छ, जिल्ला स्तरीय अफिस हो सबै, र काठमाडौँमा चाहिँ गतिविधि बढी भएकोले 5 अफिस खुलेको छ। त्यस्तै मोरङमा 2 अफिस छ, झापामा 2 अफिस र रूपन्देहीमा 2 गरेर 84 अफिस खुलेका छन्। 84 अफिस र हाम्रा कर्मचारी गरेर करिब 5,000 कर्मचारी खटिएका छन् अहिले। सुपरवेक्षकहरू 500 500 बढी छन्, ती खटिएका छन् अहिले, र हरेक 7-8 गणकहरूलाई 500 सुपरवेक्षकले चाहिँ हेर्छन्, एउटाले 6-7 गणकलाई हेर्ने गरेर व्यवस्था मिलाएको छ, र अनलाइन रिपोर्टिङ सिस्टमहरू हरेक दिन गरेको कामको रिपोर्टिङ जिल्लामा र केन्द्रमा गणकहरूले गर्नुपर्छ। त्यो अनुसार कुनै गणकले काम कम गरे भने के कति कारणले काम कम गरे, किन काम भइरहेको छैन भन्ने कुराको मोनिटरिङ गर्ने, उनीहरूलाई सहजीकरण गर्ने त्यो काम चाहिँ त्यो डेली रिपोर्टिङ सिस्टमबाट हुन्छ, र उनीहरूलाई हामीले एउटा जिआइएस म्यापिङ पनि डिजिटल म्यापिङ सिस्टम बनाएको छौँ, त्यो डुप्लिकेसन पनि नहोस्, दोहोरो पनि नहोस्, गणना पनि कुनै पनि प्रतिष्ठानहरू नछुटोस् भनेर हामीले जिआइएस म्यापहरू चाहिँ लोकेसनहरू ट्र्याकिङ सिस्टमहरू दिएका छौँ, त्यो ट्र्याकिङ सिस्टम अनुसार उहाँहरूले काम गर्नुहुन्छ।
भनेपछि व्यावसायिक प्रतिष्ठान अनि रोजगार र उत्पादनलाई सँगसँगै हिँडाउनको लागि पनि सहयोग पुग्दछ यो तथ्याङ्कले?
एकदमै, रोजगारी वृद्धि भयो भने पक्कै पनि उद्योग धन्दा कल कारखाना बढ्छ होइन, उत्पादन त्यसले अटोमेटिक रोजगारी वृद्धि हुने बित्तिकै उत्पादन बढ्छ होइन। त्यो कारणले गर्दा यो रोजगारी लगानी र उत्पादनका कुराहरू चाहिँ पुरै पिक्चर आउँछ। त्यस्तै थप पिक्चरहरू चाहिँ ब्याङ्कबाट ऋणहरू लिएको छ कि छैन, अर्थात् सुविधा पहुँचहरू छ कि छैन, अनि भ्याटमा दर्ता भएको छ कि छैन, दर्ता भएको भए कुन अफिसमा कहाँ दर्ता भएको छ होइन,
त्यसको विवरण पनि, अनि
इन्सुरेन्सहरू गरेको छ कि छैन, व्यवसायको इन्सुरेन्सहरू गरेको छ कि छैन, यस्ता सबै विवरणहरू चाहिँ प्राप्त गर्छ। अनि शाखा कार्यालय कतिवटा छन् मास, अनि शाखा कार्यालय भएका केन्द्र कार्यालय कतिवटा छन्, एकल सञ्चालन गरेका संस्थाहरू कति छन्, व्यापार व्यापार व्यवसाय कति छन् भनेर त्यो सबै गरेर करिब 18 सेक्सन भन्ने हुन्छ हाम्रो कृषिमा दर्ता भएका कति छन् दर्ता नभएको कृषिमा दर्ता नभएको त लिँदैनौँ हामीले अनि जस्तै माइनिङ इन्क्वायरिङ भन्छ खानी क्षेत्रको उद्योग क्षेत्रको होटल रेस्टुरेन्ट क्षेत्र सञ्चार क्षेत्र शिक्षा क्षेत्र स्वास्थ्य क्षेत्र प्रशासन तथा सुरक्षा हामी सार्वजनिक निकायमा काम गर्ने क्षेत्र यो सबै गरेर 18 सेक्सन गरेर करिब करिब 400 कमोडिटी एसोसिएसन जस्तो भन्छ कमोडिटी क्षेत्र सेक्टरहरूमा होइन 400 वस्तुको क्षेत्रहरूमा चाहिँ यो अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुन्छ यो आइएसआइसी कोड भन्छ हामीले आइएसआइसी कोड अनुसार गरेका हुन्छौँ त्यो 400 वस्तुगत क्षेत्रहरूमा चाहिँ हामीले विवरण सङ्कलन गर्छौँ
हामी कहाँ फेरि ठुला ठुला उत्पादकहरू र उद्योगहरू चाहिँ धेरै मात्रामा चाहिँ त स्थापना भएका छैनन् होइन अब ठुला ठुला उद्योगहरूलाई प्रवर्धन गर्नका लागि पनि यो गणनाले चाहिँ
टेवा पुर्याउँछ पक्कै किनभने हामीले यो जुन छ अब ठुला क्षेत्रहरूले भनौँ न उहाँहरूले आफूले तथ्याङ्क विश्लेषण गर्ने हामीसँग हामीले यसपालि तथ्याङ्कसँगै जोइन्टली पनि संयुक्त रूपमा गर्ने पनि भनेका छौँ यो तथ्याङ्क विश्लेषण गर्दाखेरि कुन क्षेत्रको उद्योगले चाहिँ ठुला खालका उद्योग साना उद्योग फरक फरक छुट्याएर हेर्न सकिन्छ भोलि 10 बढी कामदार राखेका उद्योगको मात्रै विश्लेषण गर्न सकिन्छ होइन त्यो होइन 50 मान्छे भन्दा बढी राखेका उद्योगको मात्रै हामी गरौँ अर्थात् लगानीको आधारले पनि त्यो स्टडी गर्न सकिन्छ होइन त्यो स्टडी गरिसकेपछि कस्तो छ अर्थतन्त्रमा कसरी गरिरहेछ त कति रोजगारी सिर्जना भइरहेछ त्यो अनुसार त्यो पनि हेर्न सक्ने र उहाँहरूको समस्याहरू के छ त उहाँहरूले आफ्नो उत्पादन गर्दाखेरि अर्थात् व्यापार व्यवसाय गर्दाखेरि समस्याहरू के भोग्नु परेको छ राज्यको तर्फबाट अरू तर्फबाट होइन कच्चा पदार्थको अभाव छ कि राज्यले सहयोगको अपेक्षा छ कि उहाँलाई अनि राज्यले के गर्नुपर्छ उहाँहरूको होइन उहाँहरूको उद्योग प्रतिष्ठानलाई व्यापारलाई सहयोग गर्नको लागि राज्यले के गरिदिनुपर्छ नीतिगत रूपमा के गरिदिनुपर्छ अरू तरिकाले के गर्नुपर्छ लगानीको हिसाबले के गरिदिनुपर्छ होइन ऋणको हिसाबले सहुलियतपूर्ण ऋण हो कि अरू के गरिदिनुपर्छ राज्यले भन्ने कुरोहरू उहाँको सुझाव पनि हामीले मागेका छौँ भनेपछि अब राज्यको एउटा निकायले समस्या र समाधान पहिल्याउन कोसिस गरेर त्यो भोलि प्रतिवेदनमा बाहिर ल्याइसकेपछि त्यसले पक्कै पनि ठुला उद्योग साना प्रतिष्ठान सबैलाई नै यसले सहयोग पुर्याउँछ
हजुर जसले उद्योग सञ्चालन गर्नुभएको छ अर्थात् साना साना उद्योग व्यवसाय सञ्चालन गर्नुभएको छ उहाँहरूको लगानीको मात्रालाई पनि हामीले मापन गर्छौँ नि
हजुर साना सबै हामी चाहिँ एउटा सानो चिया पसलदेखि लिएर अर्थात् हामीले बाटोमा बसेर नियमित रूपमा उसले बाटोमा पानी पुरी बेचिरहेको छ चटपटी बेचिरहेको छ भने त्यसको पनि हामी लगानी र आम्दानीको हिसाबले र एउटा बिग हाउस भनौँ न अब गोल्छा अर्गनाइजेसन ठुलो भनौँ अर्थात् त्योभन्दा बिग अरू पनि होला होइन त्यो बिग हाउससँग पनि हामी जान्छौँ पुग्छौँ यो सबै किसिमको व्यापार व्यवसायदेखि प्रतिष्ठानहरूको गणना हुने भयो त्यसले गर्दा सबै प्रकारको जसरी पनि हामी भोलि गणना भएको कारणले गर्दा छुट्याएर होइन एउटा अब हजम पसलको मात्रै अलगै स्टाटस हेरौँ न त होइन अब कुनै क्षेत्रको मात्रै होइन अब रेडियो एफएमको कुरा गरौँ न हामी होइन हामी नेपालभरि रहेका रेडियो एफएमको विश्लेषण गरौँ कस्तो अवस्थामा छन् लगानीको अवस्था कस्तो छ
राज्यमा
कति रोजगारी दिएको छ यसले चाहिँ राज्यको अर्थतन्त्रमा कति योगदान गरेको छ त एफएम रेडियोले भन्ने कुरा हेरिसकेपछि यसको भविष्य के छ त भन्ने हामी सहजै एउटा पिक्चर दिएपछि भविष्य त हेर्न सक्ने गयौँ हामी र अब राज्यले यसको भविष्य पिक्चर देखिसकेपछि हामीले एफएम रेडियोलाई कहाँ सहयोग गर्नुपर्छ भन्ने कुरो राज्यले जान्नु पर्यो त्यसपछि होइन र व्यापार व्यवसाय गर्ने लगानीकर्ताहरूलाई पनि ज्ञान हुने भयो कुन क्षेत्रमा चाहिँ पोटेन्सियल रहेछ लगानी क्षेत्रको अवसर रहेछ त गर्दा राम्रो हुन्छ भन्ने कुरो पनि ज्ञान प्राप्त हुने भयो यसले
हजुर यसै क्रममा जस्तो सर ठुला व्यवसाय तथा ठुला उद्योग प्रतिष्ठानलाई सोधिने प्रश्न र साना तथा मझौला व्यवसायलाई सोधिने प्रश्नको मोडेल फरक हुन्छ कि एउटै प्रश्नावलीबाट सबैसँग एकै खालको उत्तर माग्ने कार्य गरिन्छ
एकदम सही हो एकदम यो क्वेशनर स्क्रिनिङ अटोमेटिक गर्छ त्यहाँनिर कुनै प्रश्न चाहिँ लागु नहुन पनि सक्छ सानो व्यवसायलाई कुनै प्रश्न अब दर्ता नभई सञ्चालन भएकोलाई सबै प्रश्न सोध्नु पर्दैन आफै कम हुँदै जान्छ ठुलालाई सबै प्रश्नहरू प्रायः सोधिन्छ होइन त्यसले गर्दा एउटै प्रश्न बनाए सबै खालको व्यवसायको लागि एउटै खालको प्रश्न बनाइएको छ तर कतिपय कुरामा साना व्यवसायलाई चाहिँ लागु नहुने
त्यहीँभित्र
छुट्याएर आफै हुन्छ त्यो सिस्टमले आफै गर्छ त्यो त्यो सोध्दै जाँदाखेरि सिस्टमले नै त्यो चाहिँ सोध्ने नसोध्ने आफै छुट्याउँछ नभए प्रश्नावली यसलाई सोध्ने यसलाई नसोध्ने भन्ने छैन सबै सोध्नुपर्छ
कति मात्रामा होला प्रश्नहरू
35 जस्तो प्रश्न 35 प्रश्नहरू राखिया छ साना प्रश्नहरू छन् एकदम दर्ता कति सालमा गर्नुभयो छिटो खालका दर्ता कति सालमा गर्नुभयो सञ्चालन कति सालमा गर्नुभयो कुन निकायमा गर्नुभयो
कतिजना
भ्याट नम्बर कति हो होइन दर्ता नम्बर कति हो कर्मचारी कति छन् तुरुन्तै भन्न सकिने हुन्छ अब भन्न नसकिने अवस्था भनेको चाहिँ तपाईँको अहिलेसम्म लगानी कति गर्नुभयो स्वदेशी लगानी विदेशी लगानी कति कति व्यापार व्यवसाय गर्नुभयो ऋण चाहिँ लिनुभयो कि भएन सहुलियतपूर्ण ऋण पाउनुभयो कि पाउनु भएन र कहाँबाट लिनुभयो ऋण भन्ने कुरा सोच्छ
ऋणको मात्रा सोधिँदैन तर ऋणको अवस्था सोधिन्छ यो गणना अब असार 7 त सम्पन्न गर्छौँ होइन अनि यसको नतिजा आउन कति समय हुनुपर्ने हुन्छ
नतिजा हामी बढीमा 5 महिनाभित्रमा अर्को आर्थिक वर्षमा यो आर्थिक वर्षमा तथ्याङ्क सङ्कलन कार्य सम्पन्न हुन्छ अनि त्यसलाई हामी सबै रुजु गर्नुपर्ने हुन्छ आएको फारमहरूलाई सबै रुजु गरेर हामीले कतिपय चित्त नबुझ्ने जवाफहरू पनि आएको हुनसक्छ हामीले त सबै हेर्छौँ, हेरेर सम्बन्धित ठाउँहरूमा फोन गर्ने, त्यसलाई रुजु गर्ने र भ्यालिडेट गर्ने कुराहरू गर्छौँ। कतिपय प्रतिष्ठानमा फेरि पनि जानुपर्ने हुनसक्छ हामीले काम गर्ने सिलसिलामा, त्यसले सबै रुजु गरेर डेटा इन्ट्री गरेर रिजल्ट निकाल्नलाई पाँच महिनाभित्रमा हामी सक्छौँ भन्ने छ।
सकिन्छ भनेपछि यसलाई वर्गीकरणको आधारबाट पनि हामीले चाहिँ सुझाव अनि प्रतिक्रिया सहित हामीले चाहिँ नतिजा प्रकाशन गर्छौँ अर्थात् बुझाउँछौँ के छ यसमा।
एकदमै, अब हामीले 18 सेक्सन भनेका छौँ
हजुर,
जुन अर्थतन्त्रमा योगदान गरिने जुन 18 सेक्सन छन्, 21 मध्येमा 18 गरिरहेको छौँ अहिले सर्भेमा। गभर्मेन्ट सेक्टरको छुट्टै आएको छौँ अहिले, गभर्मेन्ट हामी त्यहीँ मल निकाल लिन्छौँ पर्दैन होइन, त्यस्तै गरेर सामान्य घर परिवारलाई सहयोग गर्ने जुन हाउस होल्ड सेक्टरबाट आउँछ डेटाहरू, परिवारबाट आउने डेटाहरू यहाँ राखेको छैन मैले, त्यसले गर्दा 18 सेक्सन छ। त 18 सेक्सनका समस्याहरू के हुन् पनि आउने भए, अझ हामीले भोलि थप हामीले अहिले उद्योग वाणिज्य महासङ्घ लगायतसँग सहकार्य गरिरहेका छौँ, हामीले तल्लो तहमा गएर, मैले अघि रेडियो एफएमको कुरा गरेँ
हो,
त्यो लेभलमा गएर हाम्रो त्यो समस्या के हो भनेर अलग्गै प्रतिवेदन पनि निकाल्न सकिन्छ भविष्यमा। त्यो गऱ्यो भने चाहिँ हरेक सेक्टरको प्रतिवेदन चाहिँ निकाल्ने, सहकार्य गरेर निजी क्षेत्रसँगै सहकार्य गर्ने, अथवा रेडियो सम्बन्धी चाहिँ निजी डेटा विश्लेषण गर्नको लागि यहाँहरूको संस्थाहरूसँगै निजी क्षेत्रहरूसँगै बसेर छलफल गरेर रिजल्टहरू निकालेर प्रतिवेदन सार्वजनिक गर्न सकिन्छ। त्यसले गर्दा त्यो चाहिँ अब समय स्रोत र साधनको हिसाबले पनि समय लाग्छ हामीलाई, तर जेनरली पब्लिकेसन चाहिँ हामी 5 महिनाभित्र सबै गर्छौँ, सम्भव भएसम्म हामी सहकार्य गरेर निजी क्षेत्रहरूसँग अगाडि बढ्छौँ तथ्याङ्क विश्लेषणमा पनि।
जस्तो राष्ट्रिय आर्थिक गणना तथ्याङ्क विवरण लिने क्रममा पनि यहाँहरूले पनि आफ्नो कार्यालयको तर्फबाट केही आह्वान गर्नुपर्ने, अनुरोध गर्नुपर्ने उद्योगिक व्यवसायहरूलाई, अर्थात् चाहिँ स्थित सरकार भएका निकाय अर्थात् चाहिँ होइन त्यस्ता सरकार भएका कार्यालयहरूमा अर्थात् चाहिँ उद्योगिक प्रतिष्ठानहरूलाई के भन्नुपर्ने छ कि?
पक्कै छ, अब अहिले उत्साहजनक रूपमा तथ्याङ्क सङ्कलन भएको अवस्था छ, आफ्ना परिवारहरू आफूले चिनेका व्यापार व्यवसायी साथीहरूलाई पनि विवरण दिन, सही तथ्याङ्कहरू दिन, नीति निर्माणमा यो तथ्याङ्क प्रयोग भयो भने हाम्रै लागि हो, हामीले नै प्रयोग गर्ने हो, हाम्रै देश भविष्यको लागि भएको कारणले गर्दा सबैजनाले सही तथ्याङ्क विवरण दिनको लागि चाहिँ राष्ट्रिय तथ्याङ्क कार्यालयको तर्फबाट अनुरोध पनि गर्न चाहन्छु, र अर्थमन्त्रीज्यूले पनि विश्वस्त गराउनु भएको छ तथ्याङ्क गोप्यता कायम रहन्छ भनेर हिसाबले पनि हाम्रो राष्ट्रिय तथ्याङ्क ऐनले पनि तथ्याङ्कलाई गोपनीयता राख्ने, कसै न्यायालयमा होस् या कुनै पनि सरकारी निकायलाई होस् कसैलाई पनि व्यक्तिगत विवरणहरू सार्वजनिक गर्न बन्देज छ, र त्यसलाई सामूहिक रूपमा मात्रै तथ्याङ्क प्रयोजनको लागि हामी गर्छौँ। त्यसले गर्दा निष्फिक्री रूपमा ढुक्क भएर तथ्याङ्कहरू उपलब्ध गराइदिनु हुन र आफ्नो व्यक्तिको तर्फबाट संस्थाको एउटा कर्तव्य पनि हो, एउटा नागरिकको दायित्व पनि निर्वाह गरिदिनको लागि हामी अनुरोध गर्न चाहन्छौँ।
हजुर, सुशासन र समृद्धि प्रति प्रतिबद्ध हुँदै शासकीय सुधार अन्तर्गत 100 कार्य सूचीबाट सरकारले हरेक कार्यमा गति बढाउँदै जुन कार्य गर्दैछ नि हो, त्यही समयमा फेरि यो राष्ट्रिय आर्थिक गणना कार्य पनि गरिँदैछ। यस्ता कार्यले सुशासन र समृद्धिको कार्यमा कतिको टेवा पुर्याउँछ सक्नेछ, यो आर्थिक गणनाले केही कुरा भनिदिनुहुन्थ्यो कि?
जब देशमा सुशासन कायम हुन्छ, देश चाहिँ स्वचालित रूपमा चल्न थाल्छ, हाम्रो आर्थिक वृद्धि दर र हाम्रो अर्थतन्त्रको आकार चाहिँ बढ्दै जान्छ।
हजुर,
त्यसले गर्दा एउटा सुशासनको पनि एउटा महत्त्वपूर्ण सूचकको रूपमा यसलाई मानिन्छ अर्थतन्त्रको यो कुल ग्राहत उत्पादनले। अब यो यसो हेर्दाखेरि कुल ग्राहत उत्पादन मात्रै एउटा टाउकोमा देखिएको छ अर्थतन्त्रको साइज, तर हामीले जुन विवरणहरू सङ्कलन गरिरहेका छौँ व्यापार व्यवसायहरूलाई अनुशासित बनाउनको लागि र हाम्रो चलायमान इकोनोमीलाई व्यवस्थित गर्नको लागि राज्यले गर्ने लगानी नीतिहरू योजनाहरू, प्रदेश सरकारले गर्ने नीति योजनाहरू, स्थानीय तहले सरकारले व्यापार व्यवसायलाई सहयोग गर्ने नीति योजनाहरू, यी सबै कुरोलाई व्यवस्थित बनाउनको लागि चाहिँ यो आर्थिक गणनाको तथ्याङ्क चाहिँ निकै महत्त्वपूर्ण रूपमा रहन्छ। त्यसले गर्दा यो अर्थतन्त्र मापन आर्थिक समृद्धिको आधार, सुशासनको आधार, एउटा विकासको एउटा आधार, जसरी हामीले यसलाई भन्न सक्छौँ, यो एउटा महत्त्वपूर्ण आधार, सबैतर्फ एउटा बहुआयामिक आधारको रूपमा आर्थिक गणनालाई लिन सक्छौँ। यसले सुशासन कायम गर्नको लागि र राज्यलाई सुशासन कायम गर्न सहयोग गर्नको लागि चाहिँ यो तथ्याङ्क निकै महत्त्वपूर्ण हो।
राज्यको लगानीलाई खेर जान नदिनको लागि पनि यो चाहिँ बहुसिद्ध छ।
एकदमै, राज्यको लगानी खेर गयो कि गएन भन्ने कुरो पनि यसले हेर्छ।
हजुर,
होइन, राज्यको लगानी खेर जानु भनेको त जिडिपी मापन त हुँदैन, अर्थतन्त्रको आकार त सही ढङ्गमा आउँदैन, त्यसले गर्दा राज्यलाई दबाब सिर्जना गर्छ। जस्तै अहिले अर्थतन्त्रमा राज्यले गरेको खर्च, पुँजीगत र चालु खर्चहरू एकदम कमजोर भएको कारणले अहिले अलिक कमजोर छ, खर्च गर्न सकेका छैन राज्यले,
होइन,
राज्यले खर्च गर्न नसकेको कारणले अहिले हाम्रो वृद्धि दर त 3.85 छ। अलिक राज्यले खर्च गर्न सकेको भए यो वृद्धि दर अलिक माथि जान्थ्यो। भनेपछि सरकारलाई के दबाब भयो भने अब तिमीसँग भएको राज्यमा ढिकुटी भएको पैसा चाहिँ सही ठाउँमा सदुपयोग गर, खर्च गर, भनेपछि त्यो खर्च गर्नु भनेको के भन्दाखेरि धेरै क्षेत्रमा त्यसले बजारमा पैसा आउँछ,
भनेपछि ठुल्ठुलो योजनाहरूमा पनि छिटो भन्दा छिटो खर्च गरेर
काम देऊ,
निर्माण कार्य हुन सकोस्,
उत्पादन गर, निर्माण गर, सेवाहरू देऊ भनेर चाहिँ यसले भनिदियो। आज हामीले जुन अर्थतन्त्रको साइज साइज दियौँ त्यसले एउटा दिइसक्यो होइन, त्यसले गर्दा राज्यलाई अब दबाब पर्यो, अब असार महिनाभित्र अर्थात् त्यसपछि अलिक खर्च अलिक बढाउनु पर्ने हुन्छ, राज्यले अब कहाँ खर्च भएन भन्ने कुराहरू पनि हेर्नुपर्ने र गर्नुपर्ने क्षेत्रमा लगानी गर्नुपर्ने राज्यको दायित्वभित्र यसले चाहिँ अगाडि बढ्न प्रेरित पनि गर्छ। यसले
छुटाएका केही प्रश्न र यहाँले भन्ने पनि केही महत्त्वपूर्ण कुरा छन् भने अन्त्यमा भनिदिनुहोस् न।
अब हामीले भन्नै पर्ने विषय भनेको चाहिँ यो अर्थतन्त्र, अब हामीले व्यापार व्यवसाय जसरी सञ्चालित भएका छन् ती सबै सङ्घ संगठन संस्थाहरू नेपाल सरकार सबैले अध्यावधिक विवरणहरू प्राप्त गर्न आवश्यक छ। यसलाई चाहिँ अब अनौपचारिक रूपमा सञ्चालन भएका निकायहरू चाहिँ छन् त्यसलाई चाहिँ राज्यले दर्ता गर्ने त्यसलाई जुन गरिरहेको छ त्यसलाई चाहिँ औपचारिक रूपमा अर्थतन्त्रलाई चाहिँ औपचारिक रूपमा लैजानुपर्ने आवश्यकता भएको कारणले गर्दा त्यसलाई बिस्तारै सूचीहरू चाहिँ हरेक निकायहरूले तयार गरिदिने भयो भने हामीले चाहिँ अर्थतन्त्रको जुन आर्थिक गणना गरिरहेका छौँ त्यसले आर्थिक गणना गर्न जस्ता यस्ता किसिमको सर्वेहरू गर्न चाहिँ हामीलाई अलिक सहजीकरण पनि हुन्थ्यो र उद्योग व्यवसायहरूको महासङ्घ सङ्घहरूले चाहिँ आफ्नो निकायहरूमा चाहिँ सहजीकरण गरिदिने र नबुझेको ठाउँमा बुझाइदिने र आर्थिक गणनामा सहभागी हुनको लागि प्रेरित गर्ने काम चाहिँ अपिल गर्ने काम भइदियो भने अलिक सहज हुन्छ भन्ने हामीलाई लागेको छ।
हाम्रो कुराकानीमा जोडिनु भयो, महत्त्वपूर्ण विषय प्रसङ्गमा हामी रह्यौँ र आज यहाँले प्रदान गर्नुभएको समय र गर्नुभएको कुराकानीका लागि धेरै धेरै धन्यवाद छ।
यस्तो महत्त्वपूर्ण कार्यक्रम र राज्यले आर्थिक गणना गरेर अर्थतन्त्रको मापनको लागि सही दिशा चयन गर्न सके कि सकेन, राज्यले लक्ष्य लिएको हुन्छ 100 खर्ब अर्थतन्त्रको आकार पुर्याउँछु भनेर, त्यो आकार पुगेको पुगेन भनेर मापन गर्ने एउटा महत्त्वपूर्ण आधार पनि हो। यस्तो किसिम महत्त्वपूर्ण कार्यक्रममा सुशासन र समृद्धिको एउटा आधार तय गर्ने जुन कार्यक्रममा यहाँ राष्ट्रिय तथ्याङ्क कार्यालयलाई अवसर दिनुभयो त्यसको लागि रेडियो नेपाललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
राष्ट्रिय आर्थिक गणना एक वृहत राष्ट्रिय अभियान हो। यस अभियानबाट नागरिक मात्र लाभान्वित नभई सिङ्गो राष्ट्र नै लाभान्वित बन्न सक्ने आधार देखिन्छ। यस राष्ट्रिय आर्थिक गणनालाई सम्पन्न गर्न हामी सबैको उत्तिकै सहयोग अपरिहार्य छ। सरोकारवालाको सहभागिता, समन्वय, सहकार्य तथा सहयोगबाट नै यस कार्यलाई सफल पार्न सकिनेछ। सबै संचारकर्मी, उद्योगी, व्यवसायी एवं सेवा प्रदायक संघ संस्थाको सक्रिय सहभागिताले नै राष्ट्रिय आर्थिक गणना सफल पार्न सकिने कुरामा विश्वास गर्न सकिन्छ। यस कार्यबाट नै देशको कुल ग्राहस्त उत्पादनको सही तथ्याङ्क हामीले पाउनेछौँ, साथै हाम्रो आर्थिक अवस्थाको समग्र चित्र यसै राष्ट्रिय गणनाबाट चित्रण हुनेछ, जसले गर्दा हाम्रो सुशासन तथा समृद्धिलाई समेत यसले थप टेवा पुर्याउन सक्ने कुरामा कसैको पनि द्विमत नहोला। आज हामीले राष्ट्रिय गणना के हो र यसले हाम्रो सुशासन र समृद्धिमा खेल्न सक्ने भूमिका बारे राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेसँग कुरा गरेका थियौँ। यसै प्रसङ्ग र कुराकानी सहित आजलाई सुशासन र समृद्धि कार्यक्रमको निर्धारित समय पनि यही सकिँदैछ। हामी अर्को साताको बिहिबार बिहान 8:15 बजे अर्को समृद्धिको पक्षमा कुराकानी लिएर आउनेछौँ। तबसम्मका लागि आजको यस कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य अनि कार्यक्रम सञ्चालक म हरिगिरी पनि बिदा हुन्छौँ। अवस्था नमस्कार।